आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा अभ्यास अनुभव र सम्भावनाको सम्पूर्ण चित्र कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड
नमस्कार आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ म सुजाता कार्की नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आयुष्यानको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो विश्व वातावरण सुविधा जेफको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो यो कार्यक्रम तपाईँले इमेज एफएम प्रदेश नम्बर एकबाट रेडियो तमोर प्रदेश नम्बर दुईबाट रेडियो छिन्नमस्ता प्रदेश नम्बर तिनबाट रेडियो सैलुङ गण्डकी प्रदेशबाट रेडियो बाराही प्रदेश नम्बर पाँचबाट रेडियो मदन पोखरा कर्णाली प्रदेशबाट रेडियो कर्णाली र सात नम्बर प्रदेशमा रेडियो महाकालीबाट हरेक महिनाको 15-15 दिनमा शनिबार सुन्दै आइराख्नु भएको छ अघिल्लो वर्षदेखि सुरु गरिएको आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रमका अन्तिम भागहरूमा हामी आइसकेका छौँ अघिल्लो कार्यक्रममा प्रसारण भएका 9 अङ्कसम्मको स्मरण गरिएको थियो भने आज बाँकी कार्यक्रममा समाविष्ट विषयहरूको पुनः स्मरण गराउँदैछौँ कार्यक्रमको 10 र 11 अङ्कमा हामीले जैविक विविधता तथा आनुवंशिक स्रोतमा भएका अध्ययन अनुसन्धानहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा समुदायलाई पुर्याएको फाइदा र सरोकारवाला निकायहरूको चासो तथा प्रयासबारे छलफल गरेका थियौँ त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागका प्रोफेसर डाक्टर हरिदत्त भट्टराई र जैविक स्रोत तथा रसायन शास्त्र विज्ञ डाक्टर प्रतिभा पाण्डेसँग हामीले कुराकानी गरेका थियौँ त्यस्तै कार्यक्रमको 12 भागमा जैविक विविधता तथा आनुवंशिक स्रोतको संरक्षण दिगो उपयोग तथा परम्परागत ज्ञानको अभ्यासका लागि चाहिने क्षमता तथा सिपको उपलब्धता र आवश्यकताबारे छलफल गरेका थियौँ हामीसँग हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालयका उपसचिव धनञ्जय लामिछाने र कृषि मन्त्रालयका उपसचिव अनिल आचार्य
हामी चाहिँ हामीसँग यो हाम्रो स्रोत हो हामीसँग छ थियो अहिले पनि छ यो हाम्रो हो भनेर चाहिँ हामीले प्रमाणित गर्न हामीले त्यसलाई चाहिँ देखाउन सक्यौँ भने अथवा त्यसलाई चाहिँ कसेर राख्न सक्यौँ भने बाहिर चोरेर लाने सम्भावना चाहिँ कम हुन्छ तर जैविक चोरीमा अब मन्त्रालय वन क्षेत्र कृषि विभाग त्यसपछि अरू चाहिँ हाम्रा चाहिँ भन्सारका चाहिँ कुराहरू पनि छन् होइन बोर्डर सिमानाका कुराहरू पनि हुन्छन् यो विषयमा के भने राष्ट्रिय कानुन दह्रो भयो कुनै चिज बाहिर गइसक्यो भने पनि त्यसलाई चाहिँ हामीले फिर्ता ल्याउन सक्ने चाहिँ क्षमता के भने हाम्रो प्रमाणितका कुराहरू गरेर राखेर यो हाम्रो चिज हो हामीसँग यो छ है भनेर हामीले थाहा पाउनु पऱ्यो बुझ्नु पऱ्यो र त्यसलाई चाहिँ सुरक्षित गर्नु पऱ्यो त्यति भयो भने पनि धेरै चाहिँ अगाडि चाहिँ बढ्न सकिन्छ
औषधिजन्य तथा विविध जैविक गुण भएको चिराइतोको प्रयोग परम्परागत ज्ञान सिप र लाभको बाँडफाँडबारे कार्यक्रमको 13 भागमा छलफल गरेका थियौँ जहाँ चिराइतो किसान र व्यापारीहरूसँगको कुराकानी समेटिएको थियो कार्यक्रमको 14 भागमा भने आनुवंशिक स्रोतको संरक्षण र सरकारले गरिरहेको प्रयास योजनाहरूको विषयमा केन्द्रित भएर वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख यज्ञनाथ दाहालसँग कुराकानी गरेका थियौँ
परम्परागत रूपमा आनुवंशिक स्रोत प्रयोग गरिरहेको अवस्थाको एकिन लेखाजोखा गर्नुपर्ने आवश्यकता हुन्छ त्योसँग सम्बन्धित त्यो ज्ञानसँग सम्बन्धित स्थानीय जनसमुदायसँगै हामी गएर बसेर छलफल गर्छौँ सोको अभिलेखीकरण स्थानीय अहिले सङ्घीय प्रणाली अनुसार 3 तहको सरकार भएको हुनाले स्थानीय तहमा अभिलेखीकरण गर्न सकिने अवस्था प्रत्यक्ष तहमा अभिलेखीकरण गर्ने अवस्था अथवा चाहिँ नि केन्द्रीय तह सङ्घीय तहमा चाहिँ अभिलेखीकरण गर्नुपर्ने अवस्था पनि आउन सक्छ यी तिनै पक्षमा विचार गरेर हामी स्थानीय त्यो ज्ञान त्यो अभ्यास आनुवंशिकसँग सम्बन्धित खोजहरूलाई हामी उहाँहरूसँग नै बसेर कहाँ अभिलेखीकरण गर्ने त्यसलाई हामी प्राथमिकता दिन्छौँ त्यो भनेकै के हो भने पहिलो महत्त्व उहाँहरूको ज्ञानलाई दस्तावेजमा उल्लेख गर्ने र अभिलेखीकृत गर्ने नै महत्त्वपूर्ण पाठ हो। त्यो प्रयोग जहाँ भए पनि त्यसले एउटा चाहिँ नि आधारभूत चाहिँ नि सूचना आधारभूत तथ्याङ्क हामीलाई प्रदान गर्छ। यो नै एउटा चाहिँ बेस लाइन चाहिँ इन्फर्मेसन हो जस्तो मलाई लाग्छ।
कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका ओडा नम्बर 8 र 9 का आमा समूहहरू बीच जैविक विविधता र परम्परागत ज्ञान विषयमा तीज गीत प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सो क्षेत्रका 10 आमा समूहहरूले भाग लिएका थिए। कार्यक्रममा अब हामी राख्दैछौ प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेका गीतहरूको सानो अंश।
संसारको सबैभन्दा उच्च स्थानमा फल्ने धान हो जुम्ली मार्सी। यसको प्रयोग तथा संरक्षणमा भइरहेको परम्परागत ज्ञान अभ्यास तथा त्यसको दिगो उपयोगका बारेमा पनि हामीले कार्यक्रमको 15 भागमा चर्चा गरेका थियौँ। जुम्ली मार्सी जस्तै अत्याधिक बजार भएको नेपाली चिउरीको अभ्यास संरक्षण र किसानको अवस्थाको समेत चित्रण गर्ने मौका कार्यक्रमको 16 भागमा मिलेको थियो। कार्यक्रमको 17 भागमा भने बडा दशैंको माहौल भएकाले दशैंको प्रसाद मानिने जमरा र फुलपातीको महत्व र प्रयोगबारे चर्चा गरेका थियौँ। संस्कृतिविद जगमान गुरुङले यसको सांस्कृतिक महत्व र स्वास्थ्यलाई पुग्ने फाइदाबारे जानकारी गराउनु भएको थियो। लगत्तै पर्ने अर्को महान चाड तिहारको अवसर पारेर कार्यक्रमको 18 भागमा खर कटुस लगायतका फल तथा सयपत्री र मखमली फुलको महत्व र प्रयोग एवं परम्परागत ज्ञानको कुरा गरेका थियौँ। परम्परादेखि नै प्रयोग हुँदै आएको सुगन्धित तेलको फस्टाउँदो बजार प्रयोगबारे बुझ्न कार्यक्रमको 19 भागमा जडीबुटी प्रशोधनकर्ता भरत कुमार बस्नेत र नास्टक प्रविधि संकाय प्रमुख डाक्टर रविन्द्र ढकालसँग कुराकानी गरेका थियौँ।
नेपाली जडीबुटी संसारमै प्रसिद्ध भए पनि सुगन्धित तेलको गुणस्तरीय उत्पादनमा भने ध्यान दिनुपर्ने डाक्टर रविन्द्र ढकालको सुझाव छ।
हामीले क्वालिटी मेन्टेन गर्दै हाम्रा प्रोडक्टहरू केमा के पाइन्छ भन्ने कुरा जानकारी लिने र एउटा व्यावसायिक ढङ्गबाट प्रवर्धन गर्दै एउटा वैज्ञानिक अवधारणा अथवा वैज्ञानिक अध्ययन अनुसन्धान गर्दै त्यस्ता प्रोडक्टहरू नेपालमै उत्पादन गर्ने नेपालमै प्रशोधन गर्ने र नेपालमा पाइने त्यस्ता सुगन्धित तेलहरूको मूल्य यसकारणले महत्त्वपूर्ण छ भन्ने बजारमा प्रचार प्रसार गर्ने हो भने हुन्छ। धेरै थरीका त्यस्ता बिरुवाहरू जो हाई अल्टिट्युडमा अथवा उच्च हिमाली भागमा उम्रिराखेका छन् तिनीहरू बढी स्ट्रेसमा हुन्छन् र त्यसबाट बनेका तेलहरू अझै बढी प्रभावकारी भएको वैज्ञानिक अनुसन्धानले देखाइसकेको कारणले गर्दा मान्छेहरू नेपालको प्रोडक्ट भन्ने बित्तिकै अलि बढी किन्न उत्सुक भएको पनि देखिन्छ।
कार्यक्रमको 20 भागमा आइपुग्दा हामीले परम्परादेखि नै प्रयोग हुँदै आएका तथा धार्मिक आयुर्वेदिक र सांस्कृतिक महत्त्व बोकेका केही जडीबुटीहरूको बारेमा चर्चा गरेका थियौँ। 21 भागको कार्यक्रममा भने जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको 14 सम्मेलनमा छलफल भएका विषय तथा सम्मेलनका महत्त्वपूर्ण निर्णय उपलब्धि तथा नेपालको सहभागिताबारे चर्चा गरिएको थियो। यति बेला कार्यक्रममा हुनुहुन्छ सो सम्मेलनमा नेपाली टोलीको नेतृत्व गर्नुभएका वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख यज्ञनाथ दाहाल।
नेपाल जैव विविधतामा धनी राष्ट्र हो भन्ने कुरामा संसारभरि चाहिँ नि चिनिएको अवस्था छ। हामी ग्लोबल्ली चाहिँ नि धेरै धनी राष्ट्र हौ। त्यो भएको हुनाले नेपालको जैव विविधताको संरक्षण व्यवस्थापन र अहिलेसम्म खास गरिकन नेपालले विश्व सामु प्रस्तुत गरेको उदाहरणमा पारिस्थितिकीय प्रणालीलाई संरक्षण गर्ने जुन इकोसिस्टम बेस्ड संरक्षण व्यवस्थापन भन्छ त्यसमा हामी संसारका मुलुकहरूमा अग्रणी रूपमा चाहिँ नि चिनिन्छौँ। जैविताको चाहिँ नि संरक्षण व्यवस्थापनमा नेपालले गरेको काम नेपालले लिएका नीति रणनीति कार्यक्रमहरू संसारका मुलुकहरूको निमित्त एउटा उदाहरणीय रूपमा छ भन्ने चाहिँ मेरो महसुस हो।
सो सम्मेलनको खास उपलब्धि र अनुवांशिक स्रोतमा पहुँच र लाभको बाँडफाँडको सम्बन्धमा नेपालले उठान गरेका विषयहरू बारे बताउँदै हुनुहुन्छ जैविक विविधता विज्ञ डाक्टर यादव प्रीति।
र नेपाल आनुवंशिक स्रोत र यो परम्परागत ज्ञानमा अत्यन्त धनी भएको हुनाले यो ज्ञान र हाम्रा स्रोतहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्रयोगकर्ताहरूले प्रयोग गरेर अगाडि बढ्नलाई एकदमै अनुकूल वातावरण छ भन्ने हिसाबले हामीले कुरा गरि राख्यौँ र भविष्यमा नेपालमा आएर काम गर्न सक्ने कुराहरू त्यहाँ बताउनु भयो।
नेपाली समाज र संस्कृतिमा महत्वपूर्ण अर्थ राख्ने मर्जा र क्वाँटीको परम्परागत ज्ञान अभ्यास र यसको महत्व बारेमा पनि 22 भागमा छलफल गरेका थियौँ। यसको प्रयोगबारे व्यापारी उपभोक्ता र उत्पादकसँग कुराकानी गरिएको थियो भने क्वाँटीको महत्वबारे जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतीको कुराकानी समेटिएको थियो।
त्यो कुसा उमारेको खाना कुरा खायौँ भने भुटेर कि दालसँग कि तरकारीमा हालेर जुन तरिकाले भए पनि हामीले खायौँ भने चाहिँ स्वास्थ्यमा चाहिँ एकदमै सकारात्मक प्रभाव पर्छ र विशेष गरी प्रोटिन पनि पुग्छ बढ्ने बच्चाहरूलाई रिसादार पदार्थ पनि पर्याप्त मात्रामा हुन्छ। यसमा भएको प्रोटिन चाहिँ उच्च स्तरको प्रोटिन हुन्छ। अर्को एउटा विशेषता के छ भने यसलाई चाहिँ पिसेर बच्चाहरू जब शिशुहरूलाई जब हामी पासनी गरिसक्छौँ ठोस खानेकुराहरू दिने बेला पनि यसलाई अलिकतालाई पिसेर यसलाई दालमा हालेर अथवा उसिनेको आलुसँग मिसाएर दियो भने बच्चालाई चाहिँ यसले चाहिँ एकदमै राम्रो गर्छ।
कार्यक्रमको 23 भागमा भने सनातनदेखि चल्दै आएको परम्परागत उपचार पद्धति यसको परम्परागत ज्ञान अभ्यास र महत्वबारे उपचारकहरूसँग छलफल गरेका थियौँ। नेपालको सन्दर्भमा नयाँ र प्राविधिक विषय बनेको आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँडबारे जनचेतना फैल्याउने विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरू यसबारे कस्तो धारणा राख्छन् भनेर कार्यक्रमको 24 भागमा कुराकानी गरेका थियौँ, जहाँ नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक पत्रकार सुबोध गौतमले पनि आफ्नो धारणा राख्नु भएको थियो।
आनुवंशिक स्रोतको विषयलाई त्यति गहिराईमा गएर आनुवंशिक कुराहरू जैविक गुणहरूकै बारेमा लेखेको चाहिँ त्यति भेटिँदैन। पहिलो कुरा त डकुमेन्टेसन हुनु पर्यो कि हाम्रा आनुवंशिक स्रोतहरू के हुन्, त्यसबाट कस कसले फाइदा ल्याछन्, त्यो आनुवंशिक स्रोतको उपयोग गरेर मान्छेले कस्तो कस्तो सिपहरू हासिल गरे र त्यसबाट के लाभ लिए भन्ने कुरा चाहिँ त्यो डकुमेन्टेसन पनि छैन। त्यो कुराहरू मिडियाले त्यसलाई कभरेज गरेको भन्ने कुराहरू त म त एकदमै कम कभरेज भइरहेछ जस्तो लाग्छ। मिडियामा पनि प्रसारणका कुराहरू छापाखानामा प्रकाशित भएका समाचारहरू हेर्दाखेरि धेरै सञ्चारकर्मीहरूलाई यसबारे ज्ञान पनि छैन। हाम्रा आनुवंशिक स्रोतहरू कसरी चोरिँदैछन्, कसरी त्यसमाथि आफ्नो प्याटर्न राइट अरूले कायम गर्दैछ भन्ने कुराको जानकारी लिएर अध्ययन गर्ने परिपाटी पनि अलिक कमै छ सञ्चारकर्मीहरूको। साँच्चै यस्ता स्रोतहरू आनुवंशिक स्रोतहरू सिपहरू परम्परागत ज्ञानहरूको कथाहरू लेख्ने हो, स्टोरीहरू बनाउने हो भने सञ्चारकर्मीहरू फिल्मबाट फिल्म बेस्ड स्टोरीहरू लेखेर ठुल्ठुला फिचरहरू लेखेर फिचरहरू रेडियोबाट प्रसारण गरेर त्यस्ता कुराहरू चाहिँ जनचेतना जगाउन सकिन्छ।
र कार्यक्रमको 25 भागमा भने आनुवंशिक स्रोतको पहुँच तथा लाभको बाँडफाँड जैविक विविधताबारे विभिन्न विश्वविद्यालयमा अध्ययनरत वातावरण विज्ञानका विद्यार्थीहरू र अध्यापनरत प्रोफेसरहरूसँग कुराकानी गरेर शैक्षिक धारणा बुझेका थियौँ। सुरुवातमा हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अन्तर्गत वातावरण विज्ञान विभागका प्रोफेसर डाक्टर मदन कोइराला। यसबारे विषयगत क्षेत्रका हिसाबले नै पाठ्यक्रममा समावेश गरेर अध्यापन गराइने उहाँ बताउनुहुन्छ।
जुन बेलादेखि आनुवंशिक स्रोतसँगको पहुँच र समन्वय वितरणको सन्दर्भ नेपालमा सुरु भयो, हामी त्यस बेलादेखि नै यो विषयमा विषयगत क्षेत्रको हिसाबमा हामीले सहभागिता जनाउँदै आएको छ। पाठ्यक्रम निर्माणमा हामीले केही विषयहरूमा खास गरी ENB 511 भनेको प्रथम स्तरमा पढाइ हुन्छ, त्यस्तै तेस्रो सत्रमा पढायो भने ENB 569 बायोडाइभर्सिटी कन्जर्भेसन एन्ड म्यानेजमेन्ट, त्यस्तै ENB 557 माउन्टेन्स एन्ड स्प्रिन्ट्स जस्ता विषयहरूमा हामीले पाठ्यक्रममा समावेश गरेको छौँ र केही प्राध्यापकहरू यसमा नेपाल सरकारले कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटी जुन संविधान सङ्घमा पेस गरिन्छ को दस्तावेज तयार गर्ने क्रममा समेत लाग्नुभएको छ र हाम्रो विद्यार्थीहरू पनि यसमा विषयगत आधारमा सहभागी छन्। कतिपयले यसमा सामुदायिक कार्य गर्छन्, कसैले फिल्डवर्क गर्छन्, कतिपयले यसमा शोध ग्रन्थ पनि गर्ने गरेको छन्।
जैविक विविधताबारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्दछौँ। कार्यक्रमबारे कुनै सल्लाह प्रतिक्रिया दिन चाहनुहुन्छ भने avsmofsc@gmail.com पठाउन सक्नुहुन्छ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सकिन्छ। 15 दिनपछिको शनिबार कार्यक्रमको अन्तिम अङ्क लिएर हामी आउने नै छौँ। आजलाई बिदा भयौँ। नमस्कार।